Questo è carino.
Sono uguale che me.
Ehi, questo è carino.
Cosa ti chiamo?
कुछ कहिए ना खुद ते आखो
कोई गाल करो ना जी
अस्सलाम वालेकुम सामीन प्रोग्राम है कुछ तो कहिए मैं हूँ आपकी मेज़बान शहनाज अजीज प्रोड्यूसर हमारे अरसलान शरीफ हैं और मेहमान हमारी ऐसी हैं कि जैसा कि फेसबुक पर हमारी एक जो फैन है उनकी महनाज रहमान उन्होंने लिखा है कि सुनहरी आवाज और सुनहरी यादें तो लीजिए एक झलक सुनते हैं उनकी आवाज की बहुत से लोग पहचान गए उनकी इस आवाज़ को फिरदौसी बेगम साहिबा हमारे साथ हैं ढाका से इस वक्त अस्सलाम वालेकुम फिरदौसी आपा
वालेकुम अस्सलाम आप कैसे हैं
मैं बिल्कुल ठीक ठाक हूँ बहुत शुक्रिया आपका अदा करूँगी कई हफ्तों से आपको बुलाने की कोशिश कर रही थी तबीयत आपकी कुछ नासाज थी तो मुझे उम्मीद है कि अब आपकी तबीयत बेहतर होगी ठीक है अब आप क्योंकि इतना लोग खुश हो गए थे जब मैंने फेसबुक पे लिखा था कि आप आने वाली हैं प्रोग्राम में तो मैंने कहा कि आज आप को तकलीफ दूँ रमज़ान के बावजूद कि आप ज़ाहिर है थकी हुई होंगी इस वक्त तो पिछली दफ़ा आपसे बहुत सी बातें हुई थी फिर भी इतने सवाल लोगों ने पूछे कि तिशनगी से रह गई थी मैं एक ऐसी याद से शुरू करना चाहूँगी आपका प्रोग्राम इत्तेफाक से पिछली दफ़ा हम उस पर ज़्यादा बात नहीं कर सके थे लेकिन मैं चाहती हूँ कि पहले हम आप ही की आवाज़ में एक झलक सुने उसके बाद हम बात करते हैं
आप मुझे जाने के लिए बोल रहे हैं
नहीं नहीं हम आपके आपके एक रिकॉर्डिंग से एक झलक सुनवाते हैं
ठीक है
वो मेरे सामने तस्वीर बने
ये इन्होंने गलती से क्योंकि आपकी आवाज में भी है लेकिन हम एक और झलक सुनवाना चाहती थी दरअसल मैं आप याद कर रही थी और वो जिक्र क्या था वो सुनते हैं
माय फादर प्लेड अ ग्रेट रोल आई थिंक थ्रू आउट माय लाइफ ही प्लेड अ वंडरफुल रोल ही वाज नॉट ओनली अ फादर ही वाज अ फ्रेंड एंड एवरीथिंग यू नो एंड ही वाज हिमसेल्फ वेरी गुड इन स्टडीज सो ही सेड देयर इज नो रीजन व्हाई यू शुड नॉट डू वेल इन योर स्टडीज एज वेल He divided my time, you know, morning riyaz, then school, then back to studies again. So this way he divided the time in such a way. Not only he just didn't say and kept quiet. He was all the time with us, giving all the time, yes, which nowadays you won't find. So that way I think he helped me a lot to achieve in my studies as well. And kept on poking that you have to have the highest degree from your country. Well, I got my master's from Dhaka University in sociology.
तो आपके वालिद अब्बासुद्दीन अहमद साहब ज़ाहिर है आपको तो अजीज़ हैं आपके वालिद साहब हैं लेकिन बहुत बड़ा मकाम है उनका बंगाली मौसीकी में तो थोड़ा सा हमें आप अब्बास साहब के बारे में बताइए
तो आप तो जानते होंगे कि मेरे वालिद जो हमारी ईस्ट बंगाल का है वो बहुत 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 ही मशहूर फनकार थे और फोक सॉन्ग उनको कहते थे एम्परर फोक सॉन्ग. और अभी तक भी आदमी उन्हें इतना ही याद करते हैं, उनका रिकॉर्ड सुनने से थक जाते हैं, थम जाते हैं और प्यार से सुनते हैं और उसे बहुत बहुत ही प्यार करते हैं उनका गाना.
जी
बिल्कुल. तो हम भी बहुत आई फील प्राउड ऑफ माय फादर के ही वाज सच अ ग्रेट म्यूजिशियन. और आई एम आल्सो हैप्पी दैट आई हैव बीन एबल टू फॉलो हिज ड्रीम. वो जो चाह मुझसे कि मैं भी गाना गाऊं और ऐसे में सिर्फ फोक सॉन्ग गाऊं, मैं क्लासिकल गाऊं, मॉडर्न गाऊं, गजल्स गाऊं और इसके लिए वो सब कुछ किया हमारे लिए सीखने के लिए. उस्ताद आते थे हमारे यहाँ और मेरा खुद किस्मती है कि मैंने उस्ताद नजाकत अली खान और उस्ताद सलाम अली खान साहब के पास की गाना सीखा.
अच्छा.
और मैं शुक्रगुजार करती हूँ कि ऐसा भी है कि मेहदी हसन साहब, फरीदा खानम, सुरैया मुल्तानी सर, इकबाल बानो, ये सब आर्टिस्टों के साथ एक ही महफिल से मैं गाया करती थी और ये तो हमारे लिए बहुत ही अभी तक भी बहुत बहुत याद करती हूँ कि इन लोगों के साथ वर्ल्ड की बहुत सारी जगह मैंने गई, रशिया, चाइना, अफगानिस्तान, बहुत सारी जगह, अमेरिका, लंदन, इंग्लैंड, हर जगह गए और ये हमारे लिए एक बहुत बड़ी बात है कि इन सब आर्टिस्टों के साथ जाना भी जाए, इनसे बहुत इतना प्यार और इतनी मोहब्बत इनसे मिले कि ये हमारे लिए एक ह्यूज थिंग फॉर मी. उनकी दुआ, उनके दुआ के लिए जैसे दुआ है उनकी उनसे हमारे लिए.
मैं बल्कि बड़ी हैरत मुझे हुई कि अब्बास साहब जो थे उनकी, जब मैं आज आपके गाने तलाश कर रही थी तो बहुत सारे जो बिल्कुल मौजूदा दौर के फनकार हैं उन्होंने अब्बासुद्दीन अहमद साहब के स्टाइल में भवैया और दूसरे कई गीत गाए हुए हैं और जो लोगों ने पोस्ट की हुई थी. तो जैसा कि आपने कहा, इतनी मोहब्बत से सबने लिखा हुआ था तो बड़े यानी काबिल फख्र आपके लिए बात है कि आप इस ऐसे घराने से आई. तो मैं ये जानना चाहूंगी आपसे कि जाहिर है कि आपको तो आपके वालिद की वजह से एक मौसीकी का बैकग्राउंड मिला, लेकिन आपके वालिद जो थे उनके यानी आपके दादा जो थे वो एडवोकेट थे, उनका मौसीकी का कोई बैकग्राउंड नहीं था. तो अब्बास साहब को कैसे शौक पैदा हुआ मौसीकी का?
ये एक अजब बात है कि जहाँ मेरे दादाजी जो लॉयर और सिविल जमींदारी एकदम लाइक म्यूजिक बट नेवर थिंक कि उनकी बेटी या और कोई म्यूजिक में आ जाए उस वक्त. लेकिन तब पता नहीं अब्बा को जैसे इतना शौक आ गया, वो तो जहाँ भी जाना होता वो बाहर लौट के चले जाते हैं, रात की गुजारते हैं और सीखते थे उनके पास और पढ़ाई भी करते थे, लेकिन उनका दिल वो सिर्फ म्यूजिक के लिए. और घर से चले गए थे लखनऊ मॉरिस कॉलेज में म्यूजिक सीखने के लिए. तो मेरे दादाजी बिल्कुल खुश नहीं थे क्योंकि उनको उनका इरादा था कि मेरा अब्बा बैरिस्टर होंगे और जो होता है ना जब तो. लेकिन मेरे अब्बा ने बस उनका दिल जस्ट मौसीकी के अलावा और कुछ भी उनके दिल में है ही नहीं. तो लेकिन ऐसे ये था, अल्लाह के भी शुक्र है कि अब मेरे बड़ा भाई जो है जस्टिस मुस्तफा कमाल, उन्होंने लॉ किया, बैरिस्टरी किया और वो बांग्लादेश का चीफ जस्टिस होके रिटायर किया. ये
अच्छा.
भी एक अल्लाह का बहुत फजल है, बहुत अल्लाह का शुक्र करते हैं.
कितने बहन भाई हैं आप लोग?
मेरे सिर्फ दो भाई हैं
और बेटी आप इकलौती थी?
एक ही बहन. जी.
अच्छा, हमारे साथ कुछ कॉलर्स भी हैं और जफर इकबाल हैं. जफर इकबाल लुड़का विहारी से. जी जफर. जफर इकबाल
अस्सलाम वालेकुम. जी
वालेकुम सलाम भैया.
बाजी साहब کو اور آپ کی محترمہ مہمان صاحبہ کو اور ارسلان بھائی کو جی. ارسلان شریف صاحب کو بہت بہت سلام.
وعلیکم السلام.
اچھا عرض یہ ہے کہ گانے کی جھلک سنی ہے باجی صاحبہ, ان کا انداز گلشن سید کی طرح ہے جی, کیا یہ ایک ہی استاد کی شاگرد تو نہیں ہے دونوں جی؟
بلکہ آپ کو یہ کہنا چاہیے کہ گلشن آرا سید کا انداز جو ہے ہو سکتا ہے, کیونکہ اس دور میں بہت سے لوگ متاثر ہوئے فردوسی صاحبہ سے. تو کبھی آپ کو کہا کسی نے فردوسی بیگم صاحبہ کہ گلشن آرا بھی آپ کی طرح گاتی ہیں آپ کے انداز میں؟ یہ شور بہت ہو رہا ہے, ذرا فون کاٹ دیجیے گا پلیز.
آئی ڈونٹ تھنک کہ میرے آواز کسی اور سے ملتے تھے اس وقت.
اچھا تو میرا بھی یہ خیال ہے. اچھا ہم ایک چاہوں گی میں ایک گانا سنتے ہیں اور آپ کو یقیناً وہ بہت اچھا لگے گا, اور جب آپ سنیں گے تو آپ کو انداز ہوگا میں ایسا کیوں کہہ رہی ہوں.
কত রব আমি পরের দিকে তারায়, যেদিন দাঁড়িয়াল উদাহন নারীর মন মন রুইরা রয়, নারীর মন মন দুইরা রয়ে, কি গাড়িয়াল ভাই থাকাও গাড়ি তুই তিন মারির বন্ধ, গাড়িয়াল ভাই কত রব আমি পথের দিকে চায়ারে, গাড়িয়াল ভাই কত রব আমি পথের দিকে চায়ারে, যেদিন গাড়িয়াল উজাহান যা
تو کیسے لگا فردوسی آپ کو یاد آیا آپ کی کون سی فلم کا گانا ہے
یہ؟ اس کو تو بھویا کہتے ہیں
جی,
یہ جو ناردرن پارٹ آف بنگال ہے وہاں یہ سب گایا جاتا ہے, تو وہ جو پہلا گانا تھا وہ میرا ابا کا گایا ہے.
جی ہاں ابا صاحب کا بالکل
یہ پہلا ہے, اور دوسرا تو میرا ہے. تو یہ ہے نا پہلا والا ابا کا آواز تھوڑا سا اٹس اے لٹل واٹ شڈ از فائن بیکاز اس وقت ریکارڈنگ کا کوالٹی ایسا تھا نا.
جی بالکل
ڈائریکٹ ریکارڈنگ ہوتا تھا. ہاں تو یہ ہے دھویا وہاں کا سب سے پاپولر سوچوں, اور یہ جو پرٹیکولر گانا ہے یہ بہت ہی ایک مشہور گانا ہے, اور ابھی تک اگر کوئی یہ گائے اور یہ کسی کو کسی نے تو بالکل آدمی بالکل شدہ ہو جاتے ہیں.
بالکل. اچھا میں یہ پڑھ رہی تھی کہ کیونکہ آپ اس پہ بہتر تھوڑی سی وضاحت کر سکیں گی کہ بھویا جو ہے وہ کوچ بہار سٹائل کا اور کیا مختلف علاقوں میں مختلف سٹائل سے گایا جاتا ہے, کیونکہ عباس الدین صاحب کو جس میں مہارت تھی وہ اپنے کچھ علاقوں کے انداز میں تھی, تو کیا بھویا؟
نہیں, بھویا جو ہے ناردرن پارٹ آف بنگال کا ہے, اور یہ جو بھویا ہے یہ کوچ بہار اور رنگ پور اور دیناج پور یہ انچل کا گانا ہے. اور اس کا بہت قسمیں ہوتے ہیں, ایک ہی قسم کا بھویا نہیں, بھویا کا اور بھی قسم ہوتا ہے. جیسے چٹکا ہے, اس کا چٹکا وہ ہے نا جیزن پیمنٹ بھاپ جانے نا, وہ بہت فاسٹ ریزن کا ہوتا ہے. چٹکا وہ تھوڑا سا فاسٹ ریزن کا ہوتا ہے, لیکن ان کو بھی بھویا کہتے ہیں ہم لوگ.
اچھا,
موشال اور اندر قسم ہے موشال, وہ جب وہ بھینس کا اوپر بیٹھ کے گانا ہوتا ہے اس کو موشال گانا کہتے ہیں, تو وہ بھی بھویا ہے. مطلب وہ اسی آنچل کا گانا, اسی ایریا کا گانا ہے.
اچھا,
بہار اور رنگ پور. جی,
اچھا, تو عباس الدین صاحب کا جو انتقال ہوا وہ 1959 میں, 1959 میں, تو اس وقت تک ظاہر ہے کہ آپ گانا شروع کر چکی تھیں, بچوں کے پروگرام کرتی تھیں اور ریڈیو سے گا رہی تھیں, تو کیا ان کو وہ خوش تھے, انہیں فخر تھا اپنی بیٹی پر کہ سیکھا اس نے اتنی چھوٹی عمر میں, کیا کہتے تھے؟
بہت بہت, کیونکہ ان کا ڈریم تھا, ان کا سب بہت بڑا سپنا تھا کہ میں گانا گاؤں. اور بالکل بچپن سے ہی استاد آتے تھے ہمارے یہاں اور باقاعدہ ہمیں کلاسیکل سکھاتے تھے, لیکن یہ بھی آپ کو ابھی میں نے بتایا کہ صرف کلاسیکل اس لیے زیادہ تر انہوں نے کہا کہ کلاسیکل ہے ہمارے میوزیکل گرامر کا طرح, اگر کلاسیکل سے جب کوئی دخل نہ ہو تو مطلب کسی اور قسم کا گانا بہت مشکل ہے, جیسے ٹھمری, غزل, ٹپا اور ایسا ماڈرن سانگس بھی اگر ان کا دخل نہ ہو تو مشکل ہے. اس لیے کلاسیکل ہمیں بالکل بچپن سے سیکھنا پڑا, اور ان کا جیسا میں نے کہا کہ وہ یوز ٹو آلویز ڈریم کہ میں پلے بیک سنگر ہو گیا ہوں, اور ان فیکٹ وائل ہی واز سٹل الائیو میں نے پلے بیک سنگنگ شروع کیا, اور وہ بہت کہتے تھے کہ میں دیکھو تم ایسا ہوگا کہ تم گانا گا کے کنارا نہیں پاؤ گے, اتنا فلموں میں تم کام کرو گے, ریڈیو ٹیلی ویژن. اس وقت ٹیلی ویژن تھے نہیں ہمارے یہاں, لیکن جب آیا تو اللہ کا شکر کہ میں نے فرسٹ آرٹسٹ ٹو سنگ فار ٹیلی ویژن ہیئر ان دس کنٹری, بنگلہ دیش میں جو شروع ہوا پی ٹی وی, تو مجھے سے شروع ہوا بنگلہ دیش ٹیلی ویژن. تو یہ ابا نے بہت دعا کرتا تھا ہمارے لیے, یہ میں بہت آئی ایم شیور ہی ڈیڈ یوز اے لاٹ ٹو پرے اے لاٹ فار می کہ میں گانا گاؤں یا اور گانا گا کے نام کروں گی, یہ ان کا شوق تھا بہت, اور خوش تھا, بہت ہی خوش تھا.
اچھا اچھا, ایک بات جو بڑی مطلب ایک زمانے میں جب پاکستان کے دو حصے تھے, مشرقی پاکستان اور مغربی پاکستان, تو فن کے لحاظ سے ایک بات جو بہت نمایاں تھی وہی تھی کہ مشرقی پاکستان یعنی اب جو موجودہ بنگلہ دیش ہے اس میں موسیقی کی اور دیگر جو آرٹ ہیں ان کی بڑی قدر بھی تھی, اور اس میں کوئی لوگوں کے دلوں میں نا ٹیبوز نہیں تھے, مطلب لڑکیاں موسیقی سیکھتی تھیں, ناچ گانا بھی سیکھتی تھیں. تو مگر میں پڑھ رہی تھی عباس الدین صاحب کے بارے میں کہ وہ پہلے مسلمان گلوکار تھے جنہوں نے ریکارڈز پر ان کے لیبل پر اپنا اصلی نام استعمال کیا, ورنہ پہلے سے پہلے مسلمان آرٹسٹ جو تھے وہ فرضی ناموں سے گایا کرتے تھے. تو یہ تو ایک بہت بڑی چینج ہے جو ان کی وجہ سے آئی موسیقی میں, خاص طور پہ مسلمانوں میں جو موسیقی میں دلچسپی رکھتے تھے.
بہت, کیونکہ اس وقت تو ایسا تھا کہ جب وہ ایسا ہی تھا کہ وہ اس کو موسیقی کو حرام سمجھتے تھے, جو گانا جاتی وہ کچھ بہت ہی غلط کام کرتے تھے, لیکن ابا شروع کیا گانا اور ابا کے ساتھ اور بھی ایک نام جڑتا گیا تھا, وہ نظر الاسلام, جو ہمارا نیشنل پوئٹ قاضی نظر الاسلام, ان کا وہ ابا ریکویسٹ میں وہ شروع کیا اسلامی گانے لکھے, جو رمضان کے عید آتا ہے तो उसके ऊपर उन्होंने गाना लिखा। और ये सब गाना जब मुसलमानों सुनने लगा तो उन लोग रियलाइज किया कि हाँ, गाना में अल्लाह का बात भी आता है, मोहम्मद रसूलुल्लाह का बात आता है, रोजा का बात आता है, ईद का बात आता है, शबे बरात का बात आता है और मसीहा आता है। तो जब ये सुनने लगा अब्बा का गाना में, तो उन लोगों ने रियलाइज किया कि गाना कोई हराम चीज नहीं है, इसको सिर्फ रिलीजन के अल्लाह की बात ही सिर्फ खूबसूरत करके इसको आदमी का पास पेश करते हैं। यही मौसीकी है। ये आदमी ने आज तक रियलाइज किया कि मौसीकी कोई खराब चीज नहीं है। तो ये एक बड़ी बड़ी बात जो मेरे अब्बा ने किया था। तो इसलिए अब्बा को मेरे सिर्फ मैं नहीं, ये तो अभी कहते हैं कि इनके लिए अब्बा को हमेशा याद करेंगे जब जो फ्यूचर का जो मुस्लिम थे, क्योंकि उनका जो टैबू था कि मौसी के हराम है, ये अभी बिल्कुल नहीं है। और इसके लिए अब्बा और काजी नजरुल इस्लाम, इन दोनों को एक साथ बोलना चाहिए कि इन दोनों ने ये रिलीजन में मौसी को ले आया। और ये जो खराब चीज है, ये इनका जो अंदर में जो ड्रीम था कि खराब चीज है, ये चला गया। बिल्कुल
बिल्कुल। मुझे बड़ा अच्छा सा एक उनका गाना मिला था, किसी फिल्म का था पुरानी, मोमिनों मुसलमानों, और मैं चाह रही थी, लेकिन जैसे कि आपने बताया उस जमाने में रिकॉर्डिंग क्वालिटी जो थी वो बड़ी ख़राब है, अब जो हम उसे सुनते हैं। तो मैंने कहा कि उनकी इतनी प्यारी आवाज़ है तो उसको एक तरह से इस तरह की रिकॉर्डिंग क्वालिटी में सुनना कुछ माकूल बात नहीं। अच्छा, हमारे साथ कुछ कॉलर्स हैं। अब्दुल अजीज मस्तोई साहब हैं लड़काना से। जी अब्दुल अजीज साहब।
अब्दुल्लाम
जी। वालेकुम सलाम भाई।
अस्सलामुअलैकुम।
वालेकुम सलाम
जी। अब्दुल अजीज जी मोहतरमा, अब्दुल अजीज मस्त याद कर रहा हूँ
जी।
ये जो आज आपने जिस फनकार को, जिस मेहमान को मधु किया है, ये अगर फोक मौसीकी गाएं, हल्की फुल्की मौसीकी गाएं, उनमें भी इनका क्लासिकी मौसीकी जो छाप है वो एक अच्छे और सच्चे फनकार की निशानी होती है।
बिल्कुल,
ये बात फिरदौसी बेगम में जो है वो बिल्कुल साफ जाहिर है।
तो आपको इनका कौन सा जो पसंद है बहुत ज्यादा?
वो मेरे सामने तस्वीर बने बैठे हैं। अब ये तो हल्की फुल्की मौसीकी इसको कहेंगे, लेकिन इसको जब सुना जाए ना तो उसमें एक गिरफ्त है, किरासी की मौसीकी की गिरफ्त है इसमें। तो ये है असल में जो है वो फनकार की सही पहचान,
जो कि अरसलान ने गलत बजा दिया था शुरू में। तो क्यों ना हम फिरदौसी आपा से फरमाइश करें, फिरदौसी आपा एक दो लाइनें गुनगुना दें अगर आप हमें, वो मेरे सामने तस्वीर बने बैठे।
बहुत बहुत शुक्रिया, बहुत शुक्रिया।
मैं बहुत खुश होती हूँ सुनाने में, अगर सकते तो मैं माफी चाहती हूँ कि मैं अभी गाती नहीं, बिल्कुल नहीं गाती, और आवाज भी ठीक नहीं है रमजान के वक्त।
ठीक है,
आई होप यू विल एक्सक्यूज, माफ कर दीजिए।
नहीं नहीं, बिल्कुल नहीं, बिल्कुल, बल्कि मेरी तरफ से माजरत कबूल कीजिए, मुझे ये बात पहले ही पूछनी चाहिए थी आपसे। अच्छा, एक और हमारे साथ कॉलर है, लाल सैयद आफरीदी साहब। जी लाल सैयद आफरीदी, लाल सैयद आफरीदी साहब।
अस्सलाम वालेकुम
जी। वालेकुम सलाम
जी। फिरदौस बेगम साहब से मेरा ये पूछना था कि वो ज्यादातर मैंने उसको गजल गाते हुए देखा है, क्या वजह है? गजल उसको खुद पसंद है या लोग फरमाइश ज्यादा गजलों की करते हैं या उसे गजल गवाए जाते हैं, क्या वजह?
अच्छा, फिरदौस साहब आपने सवाल सुनने में आया इनका आपको?
नहीं, समझ में
नहीं आया। ये पूछना चाहते हैं आपसे,
बताइए
जी। खैबर एजेंसी से इनका सवाल है, ये कह रहे हैं कि इन्होंने आपको जो ज्यादातर सुना है वो गजलें गाते हुए सुना है, तो गजलें खुद आपको ज्यादा पसंद है या लोगों में ज्यादा मकबूल है, या ये कि फरमाइश आपसे ज्यादातर गजल की जाती है?
एक बात है जनाब कि एक वक्त था जिस वक्त मैंने बहुत सारी गजल गाती थी यहाँ रेडियो पे, और इकबाल और गालिब और सब मीर और फैज अहमद फैज बहुत गाती थी मैं। तो उस वक्त यहाँ भी जैसे क्लासिकल की भी बहुत कदर था, वैसे चुनरी गजल गीत इसका भी बहुत कदर था। तो उस वक्त तो हम हमेशा पाकिस्तान उधर की जाके गाना गाते थे, और बहुत सारी गजलें मैं उस वक्त गाती थी। तो پتہ نہیں آدمی کیوں میرا غزل پسند کرتے تھے, اور فیض احمد فیض تو بہت ہی پسند کرتے تھے میرے گانے. اور یہ بندی ٹولمی کی کلاسیکل کی بات میں نے بتایا کہ یہ اچھا غزل گانے کے لیے کلاسیکل بیک گراؤنڈ ہونا بہت ہی ضروری ہے, کیونکہ غزل میں جو بڑھت ہے اور اس میں اگر آپ کا راگ راگی میں تو کوئی گیان نہ ہو, اگر آپ کا نالج نہ ہو تو اچھا غزل سنگر نہیں بن سکتے ہیں. تو یہ دیٹ واز اے ویری گڈ کوشچن سیڈ. اور پتہ نہیں میرا غزل پسند کرتے ہیں سب, اور ویل آئی ایم گریٹفل ٹو دیم, دیٹس آل. آئی وش آئی کڈ سنگ فار دیم ناؤ آلسو.
بہت
تھینک یو سو مچ.
بہت پسند کرتے ہیں آپ کی, اور اب بھی جب سنتی ہوں نا میں تو اس میں اتنی تازگی آپ کی آواز میں, ایسا لگتا ہی نہیں کہ بیچ میں اتنے سالوں کا وقفہ آ گیا کہ آپ اب اردو میں نہیں گانی جاتا. اچھا, آپ کے لیے بڑی محبت سے کچھ پیغامات فیس بک پر آئے تھے, میں نام پڑھ دیتی ہوں. مظاہر جہاں سے آفاق احمد جلال, طاہر صدیقی, احسان امروی, وقاس کاشی, شنکر لال شرما, یوسف خان, شہزاد قیوم, سہیل مرزا, علین بیگ, پیر بخش ستھیو, سیتھو, عائشہ نورین, اشفاق شفیع اور محمد علی, ان سب نے جن مطلب پسندیدگی کا اظہار کیا اور اس کو الفاظ میں لکھا ہے آصف اکرام نے, لکھتے ہیں زبردست ماشاء اللہ, اور مجیب الرحمان کا کہنا ہے لاجواب. یہ سب آپ کے آنے سے بہت خوش ہیں.
بہت خوش ہوں. تھینک یو سو مچ. آپ سب کو بہت بہت شکریہ. اور میں بھی بہت خوش ہوں آپ سب کو سب کا ساتھ بات کر کے. انشاءاللہ کبھی اور آپ لوگوں کے ساتھ باتیں کریں گی.
بالکل, پھر ہم آپ سے بہت سی چیزیں بھی سنیں گے. اچھا, مہناز رحمان نے کہا ہے کہ منتظر ہیں گولڈن وائس اور گولڈن میموریز کے. شاکر اللہ جان کہتے ہیں کہ پروگرام, یہ تراوی کی وجہ سے آج پروگرام نہیں سن سکتے لیکن آپ کو بہت سلام کہا ہے انہوں نے. امان اللہ مندوخیل آپ کی آواز کے منتظر ہیں, اور محمد نے خوش آمدید آپ کو کہا ہے. اچھا, یہ تو آپ کے لیے کچھ پیغامات تھے, ہم بتاتے رہیں گے بیچ بیچ میں. یہ اب بتائیے کہ ویسے پہلے تو ایک قاضی نظر الاسلام صاحب کا ذکر ہوا, تو جب آپ نے پہلا مطلب بڑوں کے بچوں کے پروگرام کے بعد پہلا گیت یا نغمہ جو بھی گایا ڈھاکہ ریڈیو سے, تو قاضی صاحب موجود تھے اور انہوں نے بہت تعریف کی تھی آپ کی آواز کی, وہ دن یاد ہے آپ کو؟ قاضی نظر الاسلام نہیں, مطلب آپ کو یاد ہے آپ نے پہلا گانا جب ڈھاکہ ریڈیو سے بڑوں کے لیے گایا؟
اچھا, پہلا گانا جو بڑوں کے لیے, وہ تو کلاسیکل تھی, وہ تو راگ ٹوڑی میں نے گایا تھا.
اچھا,
اور بعد میں تو نظر کا بہت سارے گانا میں نے گایا, لیکن اس وقت نظر الاسلام تو 1942 سے he was not in his senses, he lost his memory. ہمارے خود خوش قسمتی نہیں تھی ان کے سامنے بیٹھ کے کوئی گانا سنانے کا, لیکن میرے ابا کے ساتھ ان کا بہت دوستی تھا, تو ابا کے بعد میں نے بہت اسلام پر گانا سیکھا اور میں نے گایا بھی بہت ساری ان کے گانا, لیکن ان کے سامنے کوئی گانا پیش کرنے کا میرا سامنے گایا تھا, میں نے گایا تھا ان کے سامنے, لیکن اس وقت وہ ہوش میں نہیں تھی.
اچھا,
اس وقت وہ ہوش میں نہیں تھی. جی جی, ڈھاکہ میں جب آئے تھے نا, ڈھاکہ میں تو اس کے بعد تھی نا بہت سال, تو وہ سب جنم دن ہوتے تھے, سارے آرٹسٹ وہاں جا کے پھول لے کے ان کے پاس بیٹھ کے جاتے تھے. فیروزہ بیگم, جس کا نام آپ سنے ہوں گے, وہ بھی ہوتے تھے, تو ہم سب جا کے ان کے سامنے بیٹھ کے گانا گاتے تھے. اس کا اس وقت بالکل ہوش بھی نہیں تھے, تو ہمیں گانا گاتے تھے ان کے سب نے وہ پھولے رو جلشائی نیرب کینو کو بھی, مطلب پھول کا جو جلسہ ہوتا ہے ان کے سامنے وہ نیرب کیوں کوئی بات نہیں کر رہے ہیں, یہ اسی کا لکھا ہوا گانا ہے, پھولے رو جلشائی نیرب کینو کو بھی, یہ انہیں کا لکھا ہوا گانا ان کے سامنے بیٹھ کے میں نے گایا تھا.
اچھا سال. تو فلموں میں آپ کا آنا کس طرح ہوا, مطلب اور جب آئیں تو کیا خاندان کی طرف سے کوئی اعتراض ہوا جب آپ نے فلموں کے لیے گانا شروع کیا؟
بالکل نہیں, کیونکہ میں نے بتایا نا کہ ابا اتنا وہ اس وقت ہمارے یہاں ہر گھر میں موسیقی ہوتا تھا, مطلب ہم جب ویسٹ پاکستان گئے تھے 1956 میں 1957 میں, ہم اس وقت کالج اسٹوڈنٹ تھی اور ہمارے بہت بڑا کلچرل ڈیلیگیشن گیا تھا ویسٹ پاکستان. تو اس وقت تو آدمی حیران تھے کہ یہ سب لڑکیاں پڑھتے تھے, جانا بھی جاتے ہیں, تو پوچھتے تھے ہمیں کہ آپ لوگ کیسے فیملی کا ہے, یہ ہے نا پوچھتے نہیں ہے سر. تو ہم لوگوں نے کہا دیجیے ہم لوگ ایسا فیملی کے ہیں کہ یہاں گانا کوئی خراب چیز نہیں ہے, یہ جیسا پڑھنا جیسا اچھا بات ہے, جانا کرنا, ناچ کرنا, ایکٹنگ کرنا, یہ کوئی خراب چیز نہیں ہے. تو وہ بہت حیران ہوتے تھے اس وقت. تو یہاں ہر ہر گھر میں سب لڑکیاں لڑکوں گاتے تھے, لڑکیاں ناچتے تھے, اس میں کوئی خرابی نہیں تھا. تو ہماری فیملی کی فیملی سے تو کوئی بات ہی نہیں, سوال ہی نہیں تھا. اور فلم فلم میں گانے کا میرے ابا کا اتنا سو انتھوزیاسٹک, جب پہلا میرے پاس فلم فلم پلے بیک کے لیے بات ہوا, خان عطاء الرحمان آیا تھا, ہی واز سو ہیپی, بہت خوش ہوئے تھے. تو ریکارڈنگ کیا اور اس کے بعد ابا کے جانے کے بعد رابن گھوش کے ساتھ میں نے ایک فلم کا کو میوزک ڈائریکشن کیا, بنگلہ گانا راج بھانی بک کے, رابن گھوش نام کا آپ ضرور سنے ہوں گے. اس کے بعد رابن نے یہاں اردو سنیما بننے شروع کیا. تو چندہ ایک فلم پہلا فلم تھا چندہ, اس کا لیے بھی کہ میں نے اردو گانا گایا شروع کیا تھا. وہ پردیسی آ گیا, آپ کو پتا نہیں, آپ کو یاد ہے,
مجھے یاد ہے, بلکہ میں نے نکالا بھی ہے, بہت پسند ہے چندہ. چندہ میں یہ بات ہوئی کہ شبنم کی بھی وہ پہلی فلم تھی غالباً,
ہاں جی, وہ دیٹ واز دی فرسٹ فلم
ایگزیکٹلی, اور آپ کی بھی. تو کچھ ان کے چہرے پہ آپ کی آواز ایسی مطلب سجی ہے نا کہ لگتا تھا آپ ہی ہیں اور وہ, یا وہ آپ ہیں یا آپ وہ ہیں. تو بہت آپ نے گانے گائے شبنم کے لیے اس کے بعد,
وہ تو فرسٹ ون, اور اس کے بعد وہ کچھ اپنی کہی کچھ میری سنی, اور بہت, اور وہ میرے سامنے تصویر بنا بیٹھے ہیں, اور بہت سارے گانے جو میں نے گایا اور شبنم نے لکھنگ کیا. تو اس کے بعد رابن اور شبنم تو پاکستان چلے گئے, تو ابھی تو یہاں ہے شبنم سے ملتے ہیں کافی, ہم
یاد کرتے ہیں پرانی بات ہے. تو کیوں نہ چلیے ہم آپ کا گانا سنیں, آپ نے چندہ کا گانا کہا, میرا پسندیدہ گانا چندہ سے.
اچھا اچھا اچھا
گانے ہوتے ہی بہت اچھے تھے, بڑی ایک ٹھنڈک ہوتی تھی ان گانوں میں نا, شور نہیں ہوتا تھا.
بالکل پہلی اردو گانا جو میں نے گایا, اور اس وقت یہ گانا سارا پاکستان میں اتنا مطلب وہ شبنم میرا گانا اتنا آدمی نے پسند کیا. اور اس کے بعد اور ایک گانا جو بہت پاپولر ہوا تھا وہ یار جی جواں جواں, یہ چاندنی دھواں دھواں,
کاجل بہت پیارا تھا. یہ کیا فلم کاجل کا تھا نا, بہت
کاجل فلم کا نام تھا کاجل
جی,
یہ بھی بہت پاپولر ہے اس وقت. بہت سارے گانا ہے جو فلم کا, اور یہ آپ نے پوچھا کہ فیملی نہیں, فیملی واز آلویز ویری سپورٹیو, اور اس وقت رات کو گانا ریکارڈنگ ہوتا تھا. ابھی تو سب سسٹم چینج ہو گیا نا, اس وقت تو ایک ہی انسٹرومینٹ ریڈیو پہ بھی بجاتا ہے, فنکشن میں بھی بجاتے تھے, فلم میں بھی بجاتے, ایک ہی انسٹرومینٹ, تو رات کو سارا رات ये सब रिकॉर्डिंग होती थी हमसे, बहुत मतलब हम लोगों ने बहुत बहुत ही बहुत स्ट्रांग मतलब काम किया फिल्म के लिए, बहुत हार्ड वर्क किया, बहुत हार्ड वर्क किया, तो ये सब बहुत हार्ड वर्क किया हम लोग फिल्म सॉन्ग के लिए।
और बड़ी अच्छी टीम थी आप लोगों की, एक पूरी ना उस टीम ने एक टीम बन गई थी आप लोगों की एक अच्छी सी, जिसमें सब मिलके बहुत काम किया आप लोगों ने। तो कुछ एक मुझे बड़ी दिलचस्प बात पता लगी कि नदीम जो अदाकार नदीम थे, आपने इनकी सिफारिश की थी एहतिशाम साहब से कि बहुत अच्छे गुलूकार हैं पाकिस्तान, ये सही है बात?
Actually, he came to East Pakistan at that time.
जी.
So, he was quite friendly, you know. So, हमारे घर आते थे, उस वक्त रॉबिन भी आते, रॉबिन खुशनी विद डायरेक्टर, रॉबिन खुशनी सुना उसको गाना, रॉबिन खुशनी से गाना सुना और कहा कि हाँ ठीक है। So, he just started singing. In the meantime, he started to sing for the TV also. TV में भी गाना किया. So, people liked him. Somehow, people liked him. So, but he started singing for the films and then Ehtisham Sahab unko kaha ki ye to he's handsome looking. इनको फिल्म में चांस दे दिया जाए एक्टिंग के लिए।
अच्छा।
तो शबाने के साथ एक्टिंग करना शुरू किया दी।
तो ना सिर्फ ये कि आपने इतने अच्छे गाने और मूसीकी हमें दी, आपने एक जबरदस्त हीरो भी दिया पाकिस्तान फिल्म इंडस्ट्री को। तो चलिए क्यों ना हम एक गाना आपके और नदीम की आवाज में सुने।
हल्के बोझल बोझल झूमते बादल छाए हैं,
अरमानों की हर मंजिल पर तुम तुम्हारे साए हैं,
दिन तेरे हर कली हार है,
हमको तो सजना तुमसे न जाने कितना प्यार है,
कहाँ हो तुमको ढूंढ रही है ये बहारे ये समा, ओ हो
वहाँ वहाँ हम मिलेंगे तुमसे, हमें पुकारा जहाँ जहाँ,
तो आप और नदीम थे। तो ये बताइए मुझे कि कभी आप माशाल्लाह बड़ी प्यारी शक्ल की हैं और कभी फिल्म में काम करने की आपको ऑफर नहीं मिली? मुझे तो लगता है कि जरूर कहा गया होगा कि फिल्मों में काम करें आप।
वो एहतिशाम साहब तो एक्चुअली हमेशा न्यू फेसेस ढूंढते थे।
अच्छा।
देखिए वो शबनम को वही निकाला ना, शबाना को भी वही इंट्रोड्यूस किया, नदीम को उन्होंने इंट्रोड्यूस किया, मेहमान दूसरा एक एक्टर उनको इंट्रोड्यूस किया, और म्यूजिक डायरेक्टर में देखिए क्या उसका नाम रॉबिन खुश, हम मुझे और बशीर बशीर अहमद को गाने के लिए, ये काफी आदमी को उन्होंने वो नया फेसेस ढूंढते थे और उन लोगों को काम पे लगाते, तो इसलिए हमने भी तो वो कहा कि वो चाचा बोला थे हमको, चाचा आओ तुम भी काम पे, हाँ चाचा आपका दिमाग खराब हो गया, मेरा तो नहीं हुआ अभी तक। So I was never interested in acting actually.
Achha.
And I don't think I was that good looking for acting also.
نہیں بہت یہ تو خیر آپ کسر نفسی سے کام لے رہی ہیں, بہت گڈ لکنگ تھی آپ, اب بھی بہت پیاری ہیں. یہ بتائیے مجھے کہ دو نام آپ نے بھی ایسے لیے, ایک تو بشیر صاحب اور ایک رابن گھوش صاحب, دونوں ہی میرے پروگرام میں آئے اور دونوں ہی چلے گئے اور ہم نے ان کے گھر والوں کے ساتھ بھی پروگرام کیا, بہت ہی دونوں پیارے انسان بھی تھے فنکار ہونے کے ساتھ ساتھ. تو کچھ ان کی اچھی سی کوئی بات جو آپ کو یاد آتی ہو بتائیے ان کے بارے میں.
ان لوگوں کے ساتھ اتنا کام کیا نا میں نے, بہت بہت ہی کام کیا, تو یاد ہی تو بہت ہے. رابن گھوش ان کا بھی کریئر شروع ہوا, ایک سا ہمارے ایک ساتھ کریئر شروع ہوا, اور بشیر احمد صاحب بھی وہ تو کلکتے میں تھے, اور جب یہاں ڈھاکے میں آئے تو کافی لوگ ان کو نہیں پہچانتے تھے, تو لیکن آہستہ آہستہ ان کا آواز آتی تو پسند آنے لگی, اور فلموں میں بھی گانے گئے ہم لوگ بشیر احمد صاحب کے ساتھ, میں نے بہت بہت سارے ڈیوٹ گائے, اور ریلی گڈ آدمی بھی ایسا, انسان بھی بہت بہت اچھا انسان تھے وہ. تو کیا کہوں کہ ان لوگوں کو یہ سب چلے جانے سے ہماری بہت بہت ہی بدقسمتی ہے کہ یہ سب جنہیں لوگوں کو ہم لوگوں کو چھوڑ کے چلے گئے, تو یہ تو ہوتا ہی ہے نا, سب تو نہیں رہتے ہیں, لیکن ریئلی ٹیلنٹڈ, بہت بہت ٹیلنٹڈ پیپل تھے دونوں, اور بھی اور کافی لوگ چلے گئے ٹیلنٹڈ جو تھے, ایک تھے اور کیا اس کا نام, وہ بھی میوزک ڈائریکٹر, بہت بہت اچھا کیا نام وہ کاجل کا, یہ آج جا وجہ اس کا جو میوزک ڈائریکٹر شبول داش ہی ویری گڈ میوزک, ستیہ شاہ بھی ریئلی گڈ میوزک ڈائریکٹر, لیکن انہوں نے اردو گانا زیادہ نہیں کیا, زیادہ تر اردو گانا رابن گھوش کیا.
اور مجھے ایک بات جو بہت ہی اسٹرائک کرتی ہے وہ یہ ہے کہ مثلا رابن گھوش صاحب یا شبنم یا آپ جب بھی ہمارے پروگرام میں آئے تو ایسا لگا کہ جیسے لوگوں کا سلسلہ وہیں سے جڑ گیا آپ لوگوں کی زندگیوں سے, جیسے 70s میں جب آپ لوگ آ گئے تھے بنگلہ دیش, جب آپ لوگ آ گئے تو اس کے بعد ظاہر ہے اردو فلموں سے یا گانوں سے آپ کا رشتہ ویسا نہیں رہا, لیکن لوگ شاید بہت آپ لوگوں کو ابھی تک یاد کرتے ہیں اور بڑے پیار سے یاد کرتے ہیں, اور یہ اس بات کی نشانی ہے کہ آپ لوگوں کا ایک رشتہ تھا لوگوں کے ساتھ. مجھے معلوم نہیں کہ وہ اس زمانے کے فنکاروں میں یہ بات تھی, ان میں وہ زیادہ ہمبل تھے, وہ لوگوں سے زیادہ جڑے رہتے تھے یا کیا وجہ ہے, لیکن وہ بات اب ہمیں اس طرح نظر نہیں آتی, اب لوگ بھول جاتے ہیں جلدی سے نا, لیکن آپ لوگوں کو بڑے پیار سے یاد کرتے ہیں.
بہت ہمیں عجیب لگتا ہے کہ اچھا سے ابھی تک آدمی اتنا پیار سے یاد کرتے یاد رکھتے ہیں ہمیں, یہ ہماری اللہ سے بہت شکر کرتے ہیں کہ آدمی کا بہت بہت پیار ملا ہمیں, یہ اس کے لیے اللہ کا کچھ مہربانی بھی ہوتا ہے نا, اور ایسا یہ بھی ہے کہ اس وقت تو ہم لوگ 60s میں ہم تو بہت زیادہ جاتے تھے وہاں, ہر آلٹرنیٹ مہینے میں پاکستان میں شو کرنے جاتے تھے, ادھر حیدرآباد اور ملتان اور لاہور اور پشاور اور اسلام آباد اور کراچی, جہاں بھی ہو شو کرتے تھے, بلاتے تھے ہمیں پیار سے, اور جاتے تھے گاتے تھے بہت بہت ساری, اور ایسا کہ وہ ہمیں سب بھی کہ اتنا اپنا سوچنے لگے تھے, ہے نا, اپنا پن ہو جاتا ہے. تو یہ ابھی تک بہت سارے ہمیں انویٹیشن ملتا ہے, آپ آئیے, آپ کو ہم بہت یاد کرتے ہیں, ٹھیک ہے آپ جانا مت جائیے, کم سے کم آئیے. تو یہ بھی, اور میں نے کلچرل ڈیلیگیشن کا لیڈر ہو کے گئی تھی کس سال تک, 1990 کو.
اچھا,
تو اس وقت بنگلہ دیش سے سب سے پہلا آفیشیل ڈیلیگیشن گیا تھا پاکستان, تو آئی واز دا لیڈر آف دا ڈیلیگیشن. تو اس وقت میں نے دیکھا کہ بلیو می پیپل ور ریئلی کریزی اباؤٹ میٹنگ می, تو ہمیں اتنا عجیب لگا کہ کیسے آدمی اتنا پیار سے یاد رکھتے ہیں, اور جو بھی ملے ہم عام آدمی یا آفیشیلز اور یو نو ہوئے ایونٹ, اتنا پیار ملا, انسٹرومینٹلسٹ آرٹسٹ میں فریدہ خانہ, ہم سے مہتانی سر اور اقبال بانو, جن لوگوں کے ساتھ بہت سال گزرے, وہ سب آئے تھے ملنے کے لیے, نذیر بیگم, مجھے اتنا اچھا لگا کہ میں نہیں بتا سکتی کہ ان کا اتنا پیار ابھی تک میرا لیے جیتے. ابھی تک فریدہ خانم صاحب کا بھی, پھر اس کے بعد جب یہاں آ چکے مہدی حسن صاحب, اور یہ یہاں آ کے سب سے پہلے پوچھتے تھے کہ فردوس بھی کہا ان کو, اس کو بلائیے فنکشن میں, تو میں تو جاتے تھے ملتے تھے ان کے ساتھ. تو یہ جو پیار ایک چیز ہے نا, وہ ایسا کوئی پتہ نہیں, یہ ایسا ایک رشتے کا بندھن ہوتا ہے.
بالکل,
میں سوچتی ہوں کہ یہ میوزک میوزک ہے, یہ رشتے بندھن میوزک کا ہے نا,
مجھے لگتا ہے فن کا,
فن کا یہ فن یا میوزک واٹ ایور ہے.
بالکل, اور موسیقی تو ایک ایسی چیز ہے کہ اس میں زبان کی بھی ضرورت نہیں ہوتی, آپ کے دل کو چھو لیتی ہے وہ.
بالکل نہیں, میوزک یہ دل کا چیز ہے کہ ان کے, اور میرا استاد جو ہے نظر, جو اب تو ہے ہی نہیں ان لوگ, اس وقت مزا کبھی خان صرف کلام ابھی خان اپنے بچوں کے باسک ہمیں پیار کرتے تھے, پھر جو سے آؤ بیٹھو بیٹھا یہ بالکل اپنی جیسا, کبھی کبھی پتہ نہیں چلتا کہ ہم ایک نہیں ہیں. ہمیشہ ڈھاکہ میں آ کے پہلے میرے ساتھ ملتے تھے, بلاتے تھے, ہم بھی بلاتے تھے, گھر آ کے بیٹھتے تھے, تو ایسا ایک فیملی کی طرح بن گئے ہم لوگ. میری عدم سے ڈھاکہ آ کے پہلے دیکھتے تھے, پھر دوسری کا سر مان لیتے آؤ, پھر دوسری جی کا ہارم نام کرو, پھر فریدہ خانم آ کے بلاتے تھے, پھر دوسری کے لیے ہارم نام کر لے آؤ. تو یہ بھی ایک ہوتا ہے نا اپنا پن, جو بہت سب سے سب کا ساتھ نہیں ہوتا, سب کا ساتھ ساتھ نہیں ہوتا ہے نا.
میرا خیال ہے فنکار بڑے خوش نصیب ہوتے ہیں اس معاملے میں, انہیں ہر جگہ سے جی پیار ملتا ہے.
بالکل بالکل ایکدم ایکدم.
اچھا ایک کالر ہمارے ساتھ ہیں, محمد اقبال ڈنگا جی سے. جی اقبال صاحب, محمد اقبال صاحب,
السلام علیکم.
جی وعلیکم السلام, کیسے ہیں آپ
سر؟ سب سے پہلے بات ہے کہ رمضان شریف کی مبارک ہو آپ کو.
آپ کو بھی بہت مبارک ہو.
مبارک ہو. میں ابھی نماز ترابی سے فارغ ہو کر آیا ہوں, ریڈیو آن کیا ہے, تو مجھے یہ نہیں معلوم کہ آپ کے ساتھ مہمان کون سے.
فردوسی بیگم صاحبہ.
فردوسی بیگم صاحبہ,
ہاں خوش ہو گئے آپ سن کے. نام جی بالکل,
ماشاء اللہ ماشاء اللہ. فردوسی بیگم صاحبہ السلام علیکم.
وعلیکم السلام بھائی صاحب.
ماشاء اللہ جی, ہم تو آپ کو بہت بہت خوشی ہوئی ہے آپ کو سے مل کر, تو آپ کو تو ہم بہت خوش ہو کر دیکھتے تھے فلموں میں, ڈراموں میں, سب دیکھتے تھے خوش ہو کر, تو بڑی خوشی ہوئی آپ سے ملاقات ہوئی ہے.
دیکھیے ان کا ریئیکشن بہت ہی بے ساختہ رہا, کہ ان کو جیسے آپ کا نام سنا ہی کتنے خوش ہو گئے کہ ہمارے اتنا اچھا مہمان ہمارے ساتھ ہے.
شاید ہمارے وقت کے آدمی ہوں گے.
جی بالکل. اچھا صاحب وال سے محبوب علی صاحب ہیں. جی محبوب علی صاحب.
اچھا جی بتائیے
محبوب علی صاحب.
جی السلام علیکم.
وعلیکم السلام.
کیا حال ہے بادی جان؟ شنال بادی کی حال ہے؟
جی میرا بالکل ٹھیک ٹھاک حال ہے, آپ بتائیے کیسے؟
آج اصل میں بالکل ٹھیک ہوں.
ان سے پوچھیے, ہماری مہمان سے کچھ پوچھنا چاہیں تو فردوسی بیگم صاحبہ سے.
جی آپ کے مہمان کا ہم گانا وہ فلم کی کوڑی کا بڑبڑ بہت زیادہ سنا کرتے ہیں, ہم ان کو بہت ویلکم کریں گے, یہ ہماری پیاری باجی یہ آئی ہے, ان کو ہم بہت بہت پیار بھرا سلام کہیں گے, کیونکہ بھائی بہنوں کو پیار دیتے ہیں سلام کہیں.
آج ان کا بھی فون کٹ گیا, ہمارے ٹیلی فون بہت خراب ہے, لائن ہمارا سسٹم پورا چینج ہوا ہے, تو وہ شاید ہمیں ابھی تک کچھ عادت نہیں ہوئی. آپ صحیح سسٹم پر ہیں اس لیے آپ ٹھیک ہیں, میں ہمارے کالرز کی اسی لیے آواز جو ہے نا بہت خراب ہے. اچھا یہ میں ایک بات پوچھنا چاہوں گی کہ جب آپ سیٹل ہو گئیں, آپ واپس آ کے ڈھاکہ, مطلب آپ تھیں ہمیشہ سے وہیں تھیں, لیکن پھر آپ نے کیریئر وغیرہ آپ کا سارا وہیں سے رہا, تو شادی آپ کی کب ہوئی پھر؟
شادی 66 میں.
اچھا 66 میں ہوئی آپ کی, تو وہ بھی شو بیس سے ان کا کوئی تعلق تھا آپ کے جو ہسبینڈ ہیں یا نہیں؟
یہ تو ارینج میرج تھا نا.
اچھا ارینج شادی کی آپ نے؟
بالکل.
اچھا مجھے بڑی حیرت ہو رہی ہے.
امی اور بھائی لوگوں نے سب ٹھیک ٹھاک کیا, ارینج میرج.
اچھا
بلیو نہیں کرتے ہیں.
तो
हमारे दो बच्चे हैं
जी,
रुबैया और राजिन। तो रुबैया इज इन डैलस और राजिन इज इन ढाका। तो दो 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 बेटे हैं।
अच्छा,
जी।
तो कैसी अरेंज मैरिज कैसी रही आपकी? ये
मतलब ये कैसे बताऊं, एक एक्चुअली मैं म्यूजिक लेके इतना बिजी थी ना, पढ़ाई खत्म करके तो खाली गाना गाना, रिकॉर्डिंग फंक्शन, टेलीविजन, रेडियो और कॉन्सर्ट्स एंड ये जगह वो जगह, रंगून, कलकत्ता और पेशावर, अफगानिस्तान और मॉस्को, ये कहते थे। ऊपर शादी के बाद मेरा दिमाग से बिल्कुल दिमाग में ठुका, कोई आया ही नहीं। तो उसमें तो होता है ना, जब बेटे बच्चे जब बड़े हो जाते हैं तो बुजुर्गों पे सब ख्याल करते हैं कि उनको शादी होना चाहिए। तो मैंने कहा ठीक है, तो मैं जिसको चाहिए उसको शादी करूंगी, क्योंकि मेरा तो शादी हो चुका है मेरे मौसी के साथ।
अच्छा,
अभी जिसके साथ शादी का शामिल करने बोलेगी उसको शादी कर लूंगी, ऐसा ही हो गया बस।
लेकिन रहमान साहब ने तो खूब आपको देखा भी होगा, सुना भी होगा, फिदा भी होंगे आपके ऊपर, जाहिर है कि वो आपके फैन भी होंगे, मगर आपके लिए तो वो एक अजनबी थे, तो उनको शौक है म्यूजिक का? वैसे
असल में बात है कि वो लंदन में थे।
अच्छा,
जब मेरा करियर शुरू हुआ था ना, तो वो स्टार्टिंग इन लंदन, तो उनको ज्यादा पता नहीं था हमारे मौसीकी के बारे में या मेरा करियर के बारे में या मेरा जो कुछ भी मैं करती थी। तो वो भी जब आया था लंदन से ढाका, तो उनका पेरेंट्स भी सोचा कि क्यों नहीं हो, ये शायद ऐसा ही हो गया बस, ऐसा नहीं कि वो हमें जानते थे बहुत, लेकिन यहाँ आके तो जरूर उन्हें पता चला कि मैं कौन हूँ, या मतलब नॉट कौन हूँ लेकिन मैं गाती थी और ये वगैरह। तो ये एडमिटेड के हाँ ठीक है, इट्स ओके फॉर हिम।
अच्छा, तो आप जाहिर है कि आपका मौसीकी से ताल्लुक रहा आपके वालिद की वजह से, तो आपके बच्चों का भी कुछ है शौक दिलचस्पी मौसीकी की तरफ आपकी वजह से?
मेरे दोनों बेटे गाते हैं बहुत अच्छा, लेकिन शौक भी है काफी, हमने सिखा भी, हम उस भी आते थे, लेकिन जो होता है ना वो पढ़ाई, और मैंने जोर नहीं किया कभी कि एकदम किसी एक टाइम उस सब से ऐसा ही था कि मौसीकी इतना, तो अभी तो देखिए कोई इंस्ट्रूमेंट भी बजाता है गाता है तो ये कुछ कर लेते हैं, लेकिन उस वक्त तो पढ़ाई सबसे इम्पोर्टेंट था। तो उन लोग जब पढ़ाई में इतना मशहूर हो गए तो एक तो बड़ा तो बड़ा बेटा मुझे कई आप तो चले गए बाहर और वो डैलस में सेटल हो गए, और छोटे वो भी इंडिया में पढ़ाई खत्म करके फिर मॉस्को थे, मॉस्को के बाद लंदन में जाके और भी पढ़ाई किया, तो उसके अभी ढाके में है। अभी मेरे तो 4-5 ग्रैंड चिल्ड्रन है,
तो है मतलब सिलसिला तो जारी है। इसका मतलब है बहरहाल मौसीकी जरूरी नहीं कि उसको बतौर प्रोफेशन के अपनाए, लेकिन ये कि उसमें दिल है उनका भी मौसीकी में।
हाँ, अच्छा जी, जी।
अच्छा, अख्तर हुसैन साहब है हमारे साथ, खुश आपसे जी अख्तर हुसैन साहब।
जी अस्सलाम वालेकुम, अख्तर हुसैन चेक नंबर 23 से भी खुश आपसे बात कर रहा हूँ
जी। वालेकुम अस्सलाम।
सबसे पहले तो हम अपने प्यारे मेहमान को खुश आमदीद कहते हैं, नमाज तरावी अदा करके आए हैं, तो आके रेडियो ऑन किया तो जनाब एक शनासा आवाज सुनाई दी है
जी।
तो ये हमारे दौर में शबनम, फरदौसी बेगम, रावन गोश, ये ऐसे फनकार थे जो आज भी हमारे लोगों के दिलों में धड़कते हैं।
बिल्कुल।
तो इन्होंने हमारे शो बिजनेस में बड़े लोगों के दिल जीते हैं जी। मैं इन्हें खुश आमदीद कहता हूँ। तो मेरा इनसे ये सवाल है कि ख्वाहिश मेरी यह है कि ये अपने कोई गजल जो इन्होंने गाई है वो जरा गुनगुना के हमें सुनाएं जी, ताकि हमारा पुराना वक्त याद आ जाए।
अच्छा, ऐसा है कि हम फिरदौसी साहब ने पहले माजत कर ली कि वो रमजान की वजह से वो हमें नहीं सुना सकते, लेकिन फैज साहब का इन्होंने जिक्र भी किया, तो हम थोड़ी सी देर में फैज साहब का कलाम सुनवाएंगे। इनकी बड़ी मशहूर गजल है फैज साहब की जो फिरदौसी आपा ने गाई है, और हम जल्दी से सवाल ले लेते हैं मुरीद खान का। मुरीद खान जल्दी से अपना सवाल पूछिए।
जी
السلام علیکم.
السلام علیکم جناب. دو خیال سے عرض کر رہا ہوں، فردوسی صاحبہ کو میں دل کی گہرائیوں سے سلام پیش کرتا ہوں، اور یقین کرو کہ یہ ہمارے لیے موتیوں کا پھول ہیں.
سمجھ گئے؟ جی جی بالکل.
موتی کے پھول کی خوشبو کا تو آپ کو پتہ ہوگا. اللہ تعالیٰ ان کو سدا سلامت رکھے، اور یہ بھرپور زندگی انہوں نے گزاری ہے، اور ہم کہتے ہیں کہ اللہ تعالیٰ ان کو اس طرح ہنستا اور مسکراتا رہے، اور یہ ہمیں کوئی اپنا خوشگوار واقعہ بتائیں جو اس دن کا زندگی کا خوشگوار واقعہ.
جی بالکل جی.
بہت شکریہ بہت شکریہ بہت شکریہ.
کوئی اچھا سا واقعہ یاد ہے آپ کو؟ آپ کی زندگی تو ماشاء اللہ پوری اچھی ہے، لیکن اس میں کوئی ایک خوشگوار یاد. اچھا میں فردوسی آپا آپ سے یہ پوچھنا چاہوں گی کہ آپ نے جو ٹیلی ویژن پہ بچوں کے لیے پروگرام آپ کرتی ہیں، ابھی تک کر رہی ہیں یا کافی عرصے تک آپ کا پروگرام تھا لیکن وہ اب تک ہے یا ختم ہو گیا؟ آپ
بچوں کا پروگرام
جی جس میں موسیقی سکھاتے ہیں؟
نہیں وہ ابھی تک ابھی تک یاد ہے.
اچھا
ابھی ہاں ابھی 51 ایئرز ہو گئے.
اچھا
51 ایئرز اولڈ ہیں جی. بہت اٹس سٹل ویری گوئنگ سٹرونگ.
کیا نام کیا اس کا؟
بچوں کا ایشو گان سیکھی، مطلب آؤ ہم گانا سیکھیں.
آؤ ہم گانا سیکھیں. اچھا
گان سیکھے ہیں.
اچھا
گان سیکھی،
پیارا سا نام ہے. چلیے ہم ایک ذرا سی جھلک سنواتے ہیں، غزل کے چند شعر سنوا دیں، کیونکہ بہت سے لوگوں نے فرمائش کی ہے اور میں آپ کو تکلیف نہیں دینا چاہتی. تو فیض صاحب کی غزل اور آپ کی آواز. یہ ہمیں غزل اتنی آپ نے اچھی گائی ہے، اور اس میں پورا آپ نے جو کچھ سیکھا موسیقی وہ ساری چیزیں اس میں موجود ہیں. میں فردوسی آپا بہت آپ کا شکریہ ادا کروں گی. اور مجھے ارسلان یاد کروا رہے تھے کہ ہمیں ان کو جانے دینا ہے 30-36 منٹ بعد. میں نے کہا خاموش بیٹھے رہو، انہیں بھول جانے دو کہ وہ جانے والی ہیں. تو اچھا ہوا آپ بالکل. اور دیکھیے کتنی محبتیں آپ کو، کتنی محبت سے لوگوں نے یاد کیا. تو ہم آپ کا بہت شکریہ ادا کرتے ہیں، اور آئندہ کسی وقت آپ سے دوبارہ ہماری ملاقات بھی ہوگی. اور آخر میں وہی گیت جس سے ہم نے پروگرام شروع کیا تھا، تو بتا دوں کہ یہ پروگرام کے پروڈیوسر ارسلان شریف تھے. شہناز عزیز کو اجازت دیجیے، مہمان ہماری فردوسی بیگم تھی، ان کو اور آپ سب کو خدا حافظ. میں
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔